नमस्कार, कार्यक्रम बदलिन्दु नेपालमा तपाईँलाई स्वागत छ। म पीटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। सरकारले सबै स्थानीय तहमा ब्याङ्किङ पहुँच पुर्याउने गरी ब्याङ्कको शाखा खोल्ने गृह कार्य गरिरहेको छ। नेपाल ब्याङ्कर्स एसोसिएसनले ब्याङ्कको शाखा खोल्न न्यूनतम पूर्वाधार भए नभएको अध्ययन गरी पहिलो चरणमा 244 स्थानीय तहमा शाखा खोल्न सक्ने जनाएको छ। एसोसिएसनले 26 वाणिज्य ब्याङ्कको क्षेत्र बाँडफाँड गरी ब्याङ्कको सूची नेपाल राष्ट्र ब्याङ्कमा बुझाइसकेको छ। ब्याङ्कको शाखा स्थानीय तहमा खुल्ने भएपछि गाउँमा खुल्ने अवसर र सम्भावनाका विषयमा नेपाल ब्याङ्कर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं एनएमबी ब्याङ्कका पूर्व सीईओ उपेन्द्र पौडेलसँग आज हामी कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई।
हस्, धन्यवाद।
अहिले स्थानीय तहमा पहिलो चरणमा 244 स्थानीय तहमा ब्याङ्कका शाखाहरू खोल्नका लागि वाणिज्य ब्याङ्कहरूले कुन कुन ब्याङ्क जाने भनेर बाँडफाँड समेत गरिसकेका छन्। स्थानीय तहमा नै ब्याङ्कको शाखा स्थापना हुँदा के कस्ता अवसरहरूको सृजना हुन्छ?
जहाँ पनि ब्याङ्कहरू खोल्छ त्यहाँ सँगसँगै विकास पनि जान्छ हेर्नुहोस् होइन। त्यो चाहिँ सबभन्दा ठुलो कुरो त त्यहाँको चाहिँ जुन त्यहाँका लोकल रिसोर्सेसहरू हुन्छन् रिसोर्सेसको चाहिँ नि प्रयोग हुनु छ हुन जान्छ होइन। र त्यहाँ चाहिँ रोजगारीहरू बिस्तारै रोजगारीहरू चाहिँ सिर्जना हुन्छन्। त्यहाँ चाहिँ विभिन्न किसिमका उद्योग कल कारखानाहरू चाहिँ स्थापना हुन सक्ने अवस्थाहरू चाहिँ रहन्छ। त्यहाँका सानसाना उद्योगै किन नहुन् तिनीहरूले चाहिँ नि आफ्नो उद्योग बढाउनको लागि उद्योग स्थापना गर्नको लागि चाहिँ जुन एउटा पुँजीको अभाव भइरहेको हुन्छ त्यो पुँजीको चाहिँ पर्याप्त चाहिँ सुलभ किसिमको व्यवस्था हुन सक्ने अवस्था भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ अन्य किसिमका आर्थिक क्रियाकलापहरू चाहिँ बिस्तारै चाहिँ बढ्दै जान्छन्। त्यसले रोजगारीका सृजना स्वभावतः चाहिँ लिएर आउँछ र समुच्चमा त्यो स्थानीय स्तरमा आर्थिक विकासको लागि चाहिँ ढोका खुल्छ भन्ने चाहिँ मलाई लाग्छ।
आर्थिक उन्नति हासिल गर्नका लागि ससाना उद्योगहरू नै किन नहुन् खुल्न सक्छ भन्नुभयो। त्यस प्रकारका उद्योगहरू खुल्नका लागि चाहिँ ब्याङ्कले कसरी अवसर सिर्जना गर्छ?
अब कस्तो हुन्छ भने स्थानीय स्तरमा चाहिँ मान्छेले धेरै कामहरू उद्यमशीलता भन्ने कुरो सबैतिर हुन्छ हेर्नुहोस् होइन। तर त्यो उद्यमशीलतालाई बढावा दिनको लागि त्यहाँ पुँजीको अभाव भइरहेको हुन्छ। त्यो पुँजीको पर्याप्त तिनकै चाहिँ एक त तिनकै पुँजीलाई नै चाहिँ परिचालन गरिएला डिपोजिट त्यहाँ त अब हामीले खाता पनि खोल्छौँ होइन। ब्याङ्कहरूले खाता खोलिसकेर त्यहाँका पुँजीहरू पनि त्यहाँ परिचालन हुन्छ र त्यसपछि फेरि त्यहाँ एक इनकेस त्यहाँ जम्मा गरेको चाहिँ जुन निक्षेपहरू छ त्यसले पुगेन भने बाहिरबाट लिएर आएर भए पनि ब्याङ्कहरूले त्यहाँको उद्योगहरू उद्यमशीलताहरू जति पनि व्यवसायहरू चाहिँ सञ्चालन गर्नको लागि ब्याङ्कहरूले पुँजी चाहिँ उनीहरूले चाहिँ सप्लाई गर्छन्। त्यो भएपछि त्यसबाट आपसी आफ विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू पनि हुन्छन्। आर्थिक क्रियाकलाप हुन्छन् उद्योग कारखानाहरू चाहिँ स्थापना हुन्छन् त्यसपछि अन्य व्यवसायहरू पनि चाहिँ सञ्चालन हुन्छन् भने त्यसले त रोजगारीहरूको त सृजना त राम्रैसँग भइहाल्छ नि।
दिन हरदिन मान्छेले हातमा पैसा खेलाइरहन पाएपछि यसले गरिबी न्यूनीकरणका लागि पनि केही टेवा पुर्याउँछ?
डेफिनेटली यसले त अल्टिमेटली अब गाउँ गाउँमा भन्दाखेरि अलिक पिछडिएको वर्गहरू बसिरहेको हुन्छ पिछडिएका जनताहरू छन् त्यहाँ चाहिँ नि र उनीहरूको लागि चाहिँ नि यी किसिमका व्यवसायहरू सञ्चालन हुन थाले अथवा चाहिँ आर्थिक क्रियाकलापहरू हुन थाले भनेदेखि चाहिँ उनीहरूले आफैले पनि एउटा चाहिँ रोजगारी सिर्जनाहरू चाहिँ हुन्छ उनीहरूकै लागि चाहिँ त्यहाँ अरू कामहरूका अवसरहरू चाहिँ हुन्छन् र त्यो बाहेक पनि उनीहरू आफैले पनि सानसानो चाहिँ एउटा इन्कम जेनेरेटिङ एक्टिभिटिजहरू चाहिँ गर्न सक्छन् उनीहरूले. जस्तो कसैले चाहिँ भनौँ न ब्याङ्क त्यहाँ गयो भनेदेखि एउटा चाहिँ लघु वित्तकै कार्यक्रमहरू चाहिँ सञ्चालन हुन सक्छन्, सानसाना व्यवसायहरू पनि हुन सक्छन्, इभन बाख्रा पालनको कामहरू पनि होलान् अथवा चाहिँ गाई पालनको कुराहरू होला, अथवा चाहिँ सानो चाहिँ करेसा बारीका लागि पनि ब्याङ्कहरू चाहिँ कर्जाहरू दिन सक्ने अवस्थाहरू चाहिँ रहन्छ. सानोतिनो पसलकै लागि पनि ब्याङ्कहरूले कर्जा दिन सक्ने अवस्था रहन्छ. र कसैले चाहिँ खेती गर्दैछ भने ट्र्याक्टरहरू किन्नको लागि चाहिँ पनि ब्याङ्कहरूले चाहिँ लगानी गर्लान्, त्यसले गर्दाखेरि उत्पादकत्व पनि बढ्दै जाला. भन्दाखेरि बिस्तारै बिस्तारै यसले चाहिँ गरिबी निवारणमा चाहिँ धेरै ठुलो चाहिँ टेवा पुग्न सक्छ.
ब्याङ्क स्थापना भइसकेपछि त्यसले सृजना गर्ने अवसरहरूको बारेमा कुराकानी गर्यौं. ब्याङ्क आफैले चाहिँ स्थानीय स्तरमा जाँदाखेरि के कस्ता कर्मचारीहरूलाई अवसर दिन सक्छन्?
अब त्यसमा हेर्नुहोस् के हुन्छ भने ब्याङ्कको ब्रान्च स्थापना गर्दाखेरि कमसेकम मेरो विचारमा जस्तो सुकै ठाउँमा पनि पाँचजना स्टाफहरू चाहिँ भर्ना गर्नुपर्ने हुन्छ. होइन, पाँचजना चाहिँ कामै गर्ने ब्याङ्किङ सम्बन्धी नै काम गर्ने स्टाफहरू चाहिँ भर्ना गर्नुपर्ने हुन्छ. होइन, भन्दाखेरि एकजना ब्रान्च म्यानेजर त स्थानीय स्तरमा एभाइलेबल नहोला, अथवा चाहिँ अर्को सेकेन्ड पर्सन पनि एभाइलेबल नहोला, तर अरू दुई तिनजना त स्थानीय स्तरमै चाहिँ उपलब्ध हुन सक्छन्. होइन, दुई तिनजना चाहिँ स्थानीय स्तरमै लिएर र सकेसम्म त्यही ठाउँको मान्छेलाई चाहिँ अब मैले पनि ब्याङ्कको ब्रान्चहरू चाहिँ स्थापना गर्दाखेरि सकेसम्म तिनकै मान्छेहरूलाई चाहिँ अवसर दिने चाहिँ हामीले चाहिँ कोसिस गरिराखेको हुन्छौँ. होइन, जस्तो सपोज मैले म एउटा सानो एक्जाम्पल दिन्छु. हामीले दैलेखमा एउटा ब्रान्च चाहिँ स्थापना गऱ्यौँ. होइन, स्थापना गरिसकेपछि त्यहाँ चाहिँ हामीले ब्रान्च म्यानेजर चाहिँ नि बाहिरबाट लग्यौँ. बाहिरबाट भने मतलब एक्जिस्टिङ अरू ब्रान्चहरूबाट चाहिँ हामीले चाहिँ ट्रान्सफर गरेर लग्यौँ. र त्यसपछि त्यहीँकै लोकल मान्छेहरूलाई चाहिँ हामीले भर्ना गरेर आफैले ग्रुमिङ गरेर आजको दिनमा तिन चार वर्षपछि आउँदाखेरि दैलेखमा त्यहीँकै चाहिँ नि स्थानीय मान्छेले नै अहिले चाहिँ ब्रान्च म्यानेजरको रूपमा चाहिँ काम गरिरहेको छ. भन्दाखेरि त्यो तरिकाले ब्याङ्कहरूले चाहिँ सकेसम्म त्यसरी चाहिँ रोजगारीका सिर्जनाहरू चाहिँ गरिरहेको हुन्छ. त्यो बाहेक अब ब्याङ्कमा चाहिँ अब गार्डको लागि चाहिँ होला, अरू सपोर्ट स्टाफहरू क्लिनिङको सपोर्ट स्टाफहरूको लागि चाहिँ तिनीहरूको चाहिँ रोजगारी सिर्जना भएर यी चाहिँ डाइरेक्ट चाहिँ रोजगारीका सिर्जनाहरू भए. र अरू चाहिँ नि अघि मैले भने जस्तो चाहिँ उद्योग कल कारखानाहरूको लागि अथवा चाहिँ कृषिमा पनि हाम्रो चाहिँ अर्ध बेरोजगारीको अवस्था छ. होइन, दुई महिना तिन महिना मात्र, चार महिना पाँच महिनामा मात्र चाहिँ कामहरू होला, छ महिना सात महिना काम भइरहेको हुन्छन्. त्यसमा चाहिँ अझ कृषिको पनि अलिकति चाहिँ उनीहरूले अझ बढी उसको आफ्नो आम्दानी बढाउने हिसाबले कृषिमा ब्याङ्कहरूले लगानी गरिदियो भनेदेखि त्यसमा चाहिँ त्यो अर्ध बेरोजगारी चाहिँ फेरि पूर्ण बेरोजगारीमा पनि चाहिँ परिणत हुनसक्छ. त्यस्ता किसिमका चाहिँ रोलहरू ब्याङ्कहरू चाहिँ खेलिराखेको हुन्छन्.
एउटा ब्याङ्कले लोकल कर्मचारीहरूलाई चाहिँ किन लिनका लागि प्रेरित हुन्छन्? खासमा ब्याङ्कलाई चाहिँ के कुरामा सजिलो हुन्छ स्थानीय स्तरका कर्मचारी लिँदा?
त्यो भएपछि उहाँहरूले चाहिँ कस्तो हुन्छ भने मार्केटिङ गर्न सजिलो हुन्छ. मान्छेहरू चाहिँ लोकल मान्छेहरू चाहिँ चिनिराखेको हुन्छ. हामीले बाहिरबाट मान्छेहरू राखिराख्नु पर्दैन. बाहिरबाट मान्छे लाने बित्तिकै त्यहाँ भाडाको घर भाडा पनि दिनुपर्ने अवस्था रहन्छ. ब्याङ्कको लागि खर्च छ बाहिरबाट अरूतिरबाट चाहिँ स्टाफहरू लगेर राख्ने भन्ने कुरो ब्याङ्कको लागि चाहिँ धेरै ठुलो खर्चहरू हुन्छन्. त्यसले गर्दाखेरि चाहिँ ब्याङ्कले सकेसम्म चाहिँ नि त्यहीँकै स्थानीय स्तरमै पाएसम्म स्किल पायो भनेदेखि स्थानीय स्तरमै चाहिँ स्टाफहरू चाहिँ राख्ने चाहिँ कोसिस गरिराखेको हुन्छ. जस्तो अब अस्ति हामीले चाहिँ महेन्द्रनगरमा ब्रान्च खोल्दाखेरि महेन्द्रनगरको ब्रान्च भर्खरै खुल्यो होइन, त्यो ब्रान्च खोल्दाखेरि चाहिँ नि उतैतिरबाट चाहिँ स्टाफ रिक्रुटमेन्ट गरेर यहाँ लिएर आएर त्यहाँ चाहिँ ट्रेनिङ दिइरहेको चाहिँ मैले देखिराखेको थिएँ. ट्रेनिङ दिइरहेको थिएँ, ट्रेनिङ गरिसकेर त्यसपछि चाहिँ फेरि उता पठाउँदाखेरि यहाँ बसेर फेरि यिनै काम गराउँछ. यहाँको अरू यहाँका ठुल्ठुला ब्रान्चहरूमा काम गराएर होइन, यहाँ चाहिँ अब अरू किसिमका ट्रेनिङहरू पनि दिएर अन द जब ट्रेनिङ गराएर त्यसपछि मात्र म पठाउँछ भन्दाखेरि त्यहाँका मान्छेहरूको पनि स्किल डेभलपमेन्ट चाहिँ भइरहेको हुन्छ. होइन, र त्यो भएपछि चाहिँ कस्तो हुन्छ भने स्थानीय स्तरमा निक्षेपको हामी चाहिँ लागि पनि उनीहरू स्टाफहरूले नै हाम्रो चाहिँ रिलेटिभ्सहरू छ, हाम्रो साथीभाइहरू छन् भनेर उनीहरू आफैले जाने ब्याङ्कको चाहिँ प्रचार गरिराखेको हुन्छ भन्दाखेरि त्यो किसिमको चाहिँ हेल्प त डेफिनेटली भइरहेको छ नि होइन। भन्दाखेरि भोलि त्यहाँ ब्याङ्कमा चाहिँ ब्याङ्क स्थानीय स्तरमा गाउँ गाउँमा सञ्चालन गर्न त्यति सजिलो छैन हेर्नु, धेरै किसिमका चाहिँ चोरीका डरहरू हुन्छन्, अरू किसिमका चाहिँ जोखिमहरू हुन्छन् होइन। त्यो जोखिमहरूलाई चाहिँ पनि न्यूनीकरण गर्नलाई स्थानीय स्तरमा सहभागी गरायो भने उनीहरूको अरू रिसोर्सेसहरू चाहिँ जुट्छ होइन, त्यसले गर्दाखेरि चाहिँ ब्याङ्क सञ्चालन गर्नलाई चाहिँ धेरै सजिलो हुन्छ। त्यस कारणले गर्दाखेरि सकेसम्म चाहिँ हामीले चाहिँ स्थानीय स्तरमै स्टाफहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ, स्थानीय स्तरमै स्टाफहरूलाई चाहिँ रोजगारी दिन चाहिँ कोसिस गर्नुपर्छ होला।
त्यसरी ब्याङ्कले लिने स्थानीय स्तरका कर्मचारीको योग्यता कति हुनुपर्छ, के कस्ता योग्यताका आधारहरू हुनु आवश्यक छ?
त्यसमा हेर्नुहोस्, त्यसमा चाहिँ मैले एउटा चाहिँ समस्या चाहिँ मैले देखिरहेको छु। जस्तो अब मैले नै पहिला काम गरेको ब्याङ्कमा हाम्रो चाहिँ न्यूनतम योग्यता चाहिँ नि स्नातक हुनुपर्ने भन्ने छ, अनि त्यसबाट चाहिँ हामी चाहिँ अगाडि बढ्या हुन्छौँ। किनकि ब्याङ्क सञ्चालन गर्ने भनेपछि त्यसमा चाहिँ नि हामीले अरू व्यवसायहरू सञ्चालन गरेको जस्तो होइन, यो चाहिँ नि पब्लिकको डिपोजिटरहरूको चाहिँ हामीले संरक्षण गर्नुपर्ने चाहिँ अवस्था छ। त्यसमा चाहिँ अलिकति राम्रो खालको मान्छेहरू चाहिन्छ, राम्रो ब्याकग्राउन्डको मान्छेहरू चाहिन्छ। भोलि गएर आफ्नै ब्याङ्कबाट चाहिँ मान्छे चाहिँ के अरे ब्याङ्कबाट नै चोरी गरेर मान्छेहरू भागेका किसिमका अवस्थाहरू पनि हामी चाहिँ देखिरहेका छौँ होइन। भन्दाखेरि अलिकति चाहिँ त्यो र त्यो संरक्षणको लागि चाहिँ अलिकति केही न केही एउटा आफ्नो राम्रो किसिमको चाहिँ स्किल चाहिन्छ। त्यसले गर्दा हामीले चाहिँ न्यूनतम योग्यता ग्रेजुएट भनेर चाहिँ हामी राखेका छौँ होइन, स्नातक भएको भनेर चाहिँ राखेका छौँ। अब त्यो चाहिँ नि कतिपय ठाउँहरूमा हामीले ग्रेजुएट पाउनुको लागि चाहिँ अलिक सकिरहेको चाहिँ अवस्था थिएन, मैले चाहिँ त्यो एक्सपिरियन्स गरिरहेको थिएँ। तर चाहिँ अब हामीले कतिसम्म चाहिँ हामीले कहिले कहिले गऱ्यौँ भन्दाखेरि चाहिँ नि अब स्टाफ बाइलमा चाहिँ नि ग्रेजुएट चाहिन्छ नै भनेको छ होइन। अब हामीले स्टाफ के अरे ग्रेजुएट नभएपछि नियुक्ति गर्न सक्ने अवस्था चाहिँ थिएन। त्यस कारणले गर्दाखेरि हामीले केही समय करारमा कुनै कुनै ठाउँमा त्यस्ता केस पनि भयो कि करारमा अब इन्टरमिडिएट गरेको ब्याचलर्स कम्प्लिट गरेर लागेका खालका मान्छेहरू पनि भेट्यो भने चाहिँ नि मान्छे नपाएर त्यस्तो पनि भएको छ होइन। यताबाट लग्यो भने त हामीले सक्थ्यौँ होला होइन, काठमाडौँबाटै लग्यो भने त लान सक्थ्यौँ होला, तर खर्च बढ्ने हुन्छ एउटा कुरो, र त्यसपछि हामीले चाहिँ स्थानीय चाहिँ सहभागिता चाहिँ कम हुन्छ फेरि होइन। स्थानीय सहभागितालाई पनि उ गरौँ भनेर प्रोत्साहन गरौँ भनेर हामीले चाहिँ के गर्यौँ भनेदेखि अलिकति अब ग्रेजुएट हुनलाई बाँकी छ भने पनि उनीहरूलाई चाहिँ करारमा नियुक्ति गरेर त्यसपछि ग्रेजुएट भएपछि अनि फेरि कन्फर्म गर्ने चाहिँ त्यो किसिमले चाहिँ स्थायी नियुक्ति दिने चाहिँ त्यो किसिमको प्रक्रिया गरेर पनि कतिपय कामहरू चाहिँ भएका छन्। हामीले
लेखा संकाय नै अध्ययन गर्नुपर्छ भन्ने अनिवार्य त चाहिँ हुँदैन,
अनि त्यो चाहिँ छैन हेर्नुहोस्। त्यो भयो भने अलिकति एडेड एडभान्टेज हुन्छ होइन, अलिकति एडभान्टेज चाहिँ हुन्छ उनीहरूलाई कुरा कामहरू बुझ्नको लागि चाहिँ अलिकति सजिलो हुन्छ होला होइन। तर चाहिँ त्यही नै चाहिन्छ भन्ने चाहिँ छैन। यो ब्याङ्किङ भनेको चाहिँ हेर्नुहोस् यो रकेट साइन्स चाहिँ होइन, किनभने हामीले सिस्टम चाहिँ राम्रो चाहिँ बसालिसकेको हुन्छौँ होइन। अब सिस्टम बसालिसकेपछि त्यो सिस्टममा बसेर काम गर्दै जाँदाखेरि आफै आफ त्यस्ता लेखाएका कुराहरू चाहिँ आफै आफ सिक्छन् मान्छेहरूले। अब हाम्रो ब्याङ्कमा काम गर्ने कर्मचारीहरू चाहिँ नि राजनीति शास्त्रमा नै चाहिँ स्नातक भएको छ भने पनि भोलि गएर त्यो मान्छेले भोलि चाहिँ अकाउन्टिङ पढेर आएको मान्छेलाई अकाउन्टिङ चाहिँ सिकाइदिन सक्छ, त्यो किसिमको केही वर्ष काम गरिसकेपछि सिकाइदिन सक्छ, त्यो चाहिँ म भन्न सक्छु। तर चाहिँ के हुन्छ भने सिस्टममा काम गर्दा हुन्छ, त्यसले गर्दाखेरि चाहिँ यस अलिकति चाहिँ कस्तो हुन्छ भने अब कमर्स पढेको छ म्यानेजमेन्ट पढेको विद्यार्थीलाई चाहिँ अलिकति कामहरू बुझ्नलाई चाहिँ अझ सजिलो हुन्छ, ब्याङ्किङ बुझ्या हुन्छ होइन, आर्थिक कारोबारका चाहिँ अन्य कम्पोनेन्टहरू चाहिँ बुझ्या हुन्छ, अलिक सजिलो हुन्छ होला, हामीलाई काम लगाउनु पनि सजिलो हुन्छ। तर त्यही नै मात्रै चाहिँ प्रिरिक्विजिट त्यसैले मात्रै चाहिँ पुग्दैन, मेन भनेको त काममा लगन हुनु पऱ्यो, काम सिक्ने चाहिँ उसको चाहिँ स्किल हुन सक्नुपर्छ, काम सिक्ने चाहिँ एउटा उनीहरूलाई लगन हुनुपर्छ होइन, काम सिक्छु भन्ने चाहिँ एउटा डिटर्मिन्ड हुनु पऱ्यो, र त्योभन्दा पनि बढी चाहिँ नि ब्याङ्कमा काम गरिसकेपछि चाहिँ एउटा इमान्दारिता भन्ने कुरो चाहिँ धेरै ठुलो कुरा हो, किनभने त्यत्रो चाहिँ डिपोजिटरहरूको चाहिँ पैसा चाहिँ हामीले चाहिँ को चाहिँ हामी कस्टोडियन हौँ, उयो चाहिँ राम्रो चरित्रवान चाहिँ व्यक्तित्व हुनु व्यक्ति हुनुपर्छ, त्यो भएपछि मात्रै ब्याङ्कमा चाहिँ स्टाफ भर्ना गर्न सकिन्छ होला। त्यो चाहिँ भनौँ न लेखा जाने छ भनेर मात्रै होइन कि अरू चाहिँ अरू कुरा अरू किसिमका चाहिँ चरित्रहरू पनि चाहिँ हामीले हेर्छौँ त्यसमा।
तपाई अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी बैंकको शाखा स्थानीय तहमा खुल्दा सृजना हुने अवसर र सम्भावनाका विषयमा नेपाल ब्याङ्कर्स एसोसिएशनका पूर्व अध्यक्ष एवं एनएमबी ब्याङ्कका पूर्व सीईओ उपेन्द्र पौडेलसँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी बैंकको शाखा स्थानीय तहमा खुल्दा सृजना हुने अवसर र सम्भावनाका विषयमा नेपाल ब्याङ्कर्स एसोसिएशनका पूर्व अध्यक्ष एवं एनएमबी ब्याङ्कका पूर्व सीईओ उपेन्द्र पौडेलसँग कुराकानी गरिरहेका छौं।
अहिले जति पनि वाणिज्य ब्याङ्कहरूलाई अनुत्पादक क्षेत्रमा लगानी गर्यो भन्ने जुन आरोप आइरहेको छ, यसले लगानी गर्दाखेरि पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि पनि केही अवसर सृजना गर्छ?
निश्चय नै गर्छ। यसले उत्पादनमूलक क्षेत्रहरूमा लगानी गर्ने भन्ने कुरोमा चाहिँ कृषिको लागि जति पनि पुँजीहरू पुगिरहेको छैन त्यसलाई चाहिँ पनि ब्याङ्कहरूले त्यहाँ परिपूर्ति गर्न सक्छ। स्थानीय स्तरमा लघु उद्योगहरूको लागि पनि ब्याङ्कहरूले चाहिँ पुँजी चाहिँ परिचालन गर्छन्। त्यसको लागि चाहिँ ती किसिमका उद्योगहरूको लागि पनि पुँजी पर्याप्त नभएको कारणले गर्दाखेरि कामहरू नभइरह होला, त्यो पनि हुनसक्ला। र त्यसमा यो ग्रामीण विद्युतीकरणमा पनि ब्याङ्कहरूले त्यहाँ चाहिँ सपोर्ट गर्न सक्ने हुन्छ, त्यसले गर्दा अन्य किसिमका क्रियाकलापहरू पनि हुन सक्छन्। त्यो हुँदाखेरि अब सर्वोच्च रूपमा यसले चाहिँ नि यो जुन हामी प्रोडक्टिभ सेक्टरमा चाहिँ जुन लगानी गर्ने भन्छौँ त्यसमा ब्याङ्कहरू निश्चय नै त्यहाँ गइ नै हाल्छन्। तर अब एउटा कुरो चाहिँ यहाँ हामीले बुझिराख्नुपर्ने कुरा के छ भन्नु चाहिँ नेपालमा चाहिँ नि अब यो प्रोडक्टिभ सेक्टर भन्दाखेरि हामी चाहिँ के कुरालाई चाहिँ मान्ने त होइन। नेपालको अर्थतन्त्रको संरचना पनि त्यो यस्तै किसिमका छन् कि हामी चाहिँ धेरै उत्पादनमुखी खालको चाहिँ हाम्रो चाहिँ एउटा अर्थतन्त्रको संरचना चाहिँ छैन हेर्नुहोस् होइन। त्यो हुँदाखेरि उत्पादनमूलक क्षेत्रमा चाहिँ ब्याङ्कहरूको लगानी नभएको भन्ने जुन किसिमको चाहिँ एउटा आरोप प्रत्यारोप आइराखेको छ ती कुरामा चाहिँ नि त्यो एङ्गलबाट पनि सोच्नु चाहिँ जरुरी छ। अब हाम्रो देश चाहिँ नेपाल देश चाहिँ नि भारत र चिनको चाहिँ हामी बिचमा चाहिँ हामी अवस्थित छौँ। त्यसले गर्दाखेरि हामीले यो जुन उद्योगहरू स्थापना गर्नको लागि भारत र चिनसँग हामीले चाहिँ प्रतिस्पर्धा गर्नुपर्ने चाहिँ अवस्था रहन्छ। र त्यो अब प्रतिस्पर्धामा हामी कतिसम्म चाहिँ त्यो हामी उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्दाखेरि उताबाट चाहिँ र मटेरियल लिएर आएर हामीले भारत अथवा चिनबाट र मटेरियल लिएर आउँछौँ, कच्चा पदार्थ लिएर आउँछौँ र यहाँ चाहिँ हामी चाहिँ उत्पादन गर्छौँ भनेदेखि हामी कति चाहिँ कम्पिटेटिभ हुन सक्छौँ त हामी हुन सकिरहेको चाहिँ अवस्था चाहिँ छैन। त्यसले गर्दाखेरि यो चाहिँ नि जुन प्रोडक्टिभ सेक्टर भन्ने बित्तिकै अब नेपालमा कसरी चाहिँ यसलाई चाहिँ कसरी चाहिँ डिफाइन गर्नुहुन्छ त अलिकति चाहिँ अरू किसिमका हाम्रा पूर्वाधारहरू पनि चाहिँ हामी चाहिँ पुर्याइराख्न सकिरहेको छैनौँ। ठाउँ ठाउँमा चाहिँ उद्योगहरू सञ्चालन गर्नको लागि हाम्रो यीसँग कति चाहिँ वातावरण छ, कस्तो कति चाहिँ के अरे कस्तो किसिमको चाहिँ राम्रो वातावरण छ त भन्ने कुराहरू पनि हामीले चाहिँ दिन बुझ्नुपर्ने चाहिँ अवस्था रहिआएको छ। किन भन्नुहुन्छ भनेदेखि उद्योग सञ्चालन गर्न उद्योगको लागि छुट्टै किसिमको चाहिँ पूर्वाधारहरू हुन्छन् चाहिन्छ। हामीलाई चाहिँ बिजुलीको चाहिँ पर्याप्त चाहिँ सप्लाई हुनुपर्ने हुन्छ। त्यसपछि चाहिँ नि बाटोघाटो चाहिँ पुगिसकेका हुनु पऱ्यो अनि त्यही किसिमको चाहिँ नि कच्चा पदार्थहरू चाहिँ सर्वसुलभ चाहिँ हुनु पऱ्यो। त्यसपछि यी जम्मै कुराहरू हेर्ने हो र त्यो हिसाबले चाहिँ फेरि हामीले सामान चाहिँ उत्पादन गरिसकेपछि त्यो सामान बजारमा पुग्ने चाहिँ त्यो किसिमको चाहिँ अरू वातावरणहरू पनि हुनु पऱ्यो भन्दाखेरि ती को चाहिँ हाम्रो देशमा धेरै नै कमी छ त्यो किसिमको चाहिँ पहिला हामीले चाहिँ त्यसका पूर्वाधारहरु चाहिँ तयार गर्ने सक्ने अवस्था नभइकन हामी चाहिँ नि ल त्यो उद्योग कल कारखाना खोल भनेर भन्न सक्ने अवस्था चाहिँ सायद राज्यले गर्न सक्ने हुँदैन त्यसकारणले गर्दाखेरि राज्यको तर्फबाट पनि हामीले हाम्रो देशको कुन कुरामा चाहिँ हाम्रो कम्पेरिटिभ चाहिँ एडभान्टेज छ होइन कुन कुरामा चाहिँ हामी चाहिँ विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौँ त्यो चाहिँ क्षेत्रहरूलाई हामीले पहिचान गरेर त्यो क्षेत्रको मा चाहिँ चाहिने किसिमका जुन किसिमका पूर्वाधारहरू छन् अरू वातावरणहरू छ त्यो वातावरणहरू चाहिँ तयार गरिदिन राज्यले सक्यो भने अनि त्यसपछि चाहिँ अनि अन्य चाहिँ जुन अर्थतन्त्रका अन्य क्षेत्रहरू छन् तिनीहरूलाई तिमी प्रधान उत्पादनमूलक क्षेत्रहरूतिर त्यो क्षेत्रहरूतिर त तिमीहरू जाऊ भनेर चाहिँ भन्न सक्ने चाहिँ अवस्था रहन्छ होला तर एकैचोटि चाहिँ एक ब्याङ्कलाई मात्र उत्पादनमूलक क्षेत्रमा जाऊ भनेर भन्ने हो भनेदेखि त्यो कुरो चाहिँ सम्भव हुन सक्दैन किनकि पहिला त ब्याङ्कले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नको लागि उत्पादनमूलक क्षेत्रका चाहिँ त्यो किसिमका चाहिँ एन्टरप्रेनरहरू पनि आउनु पऱ्यो होइन त्यो किसिमका चाहिँ उद्योगहरू उद्यमशीलता चाहिँ को विकास भयो भने मात्रै अनि त्यसपछि मात्रै ब्याङ्कहरूले चाहिँ लगानी गर्न सक्छ त्यो उद्यमशीलता चाहिँ छैन ब्याङ्कले चाहिँ गएर एकैचोटि लगानी गर्ने भन्दाखेरि ब्याङ्कले पनि पब्लिकको पैसा चाहिँ लिएको हुन्छ त्यसलाई चाहिँ त्यसै चाहिँ ब्याङ्कले त्यसै दिइहाल्न चाहिँ सक्दैन त्यस कारणले गर्दाखेरि पनि यस्तो किसिमको पृष्ठभूमिमा यस्तो किसिमको ब्याकग्राउन्डमा ब्याङ्कहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेन भनेर चाहिँ जुन किसिमको चाहिँ एउटा कुराहरू आइरहेको छ त्यो कुरा गर्नुभन्दा अगाडि यी कुराहरूलाई पनि सोचिदिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ र अब हामी कृषि क्षेत्रमै हामी लगानी गर्नेको कुरा गर्नुहुन्छ भनेदेखि आज चाहिँ गाउँमा कृषिमा चाहिँ जति पनि ब्याङ्कहरू चाहिँ लगानी गरिरहेको छ ती चाहिँ सुरक्षित छन् त आज कृषिको लागि चाहिँ ब्याङ्कहरूले चाहिँ लगानी गर्यो त्यसपछि चाहिँ भोलि गएर त्यो पैसा फिर्ता आउँछ त भन्ने कुरो ब्याङ्कहरूले चाहिँ सुनिश्चित हुनु पर्यो तर अब त्यहाँ कृषकहरूले चाहिँ उत्पादन गर्न खोज्दाखेरि त्यहाँ चाहिँ मल खाद बहुबीज बिउ बिजनहरू चाहिँ समयमा चाहिँ सप्लाई हुँदैन सिँचाइको चाहिँ व्यवस्था छैन त्यसपछि ल सपोज सिँचाइको व्यवस्था पनि भइसक्यो र बिउ बिजन पनि कुनै तरिकाले चाहिँ के अरे तयार भयो ब्याङ्कले पनि लगानी गर्यो र त्यसपछि चाहिँ गरिसकेपछि फेरि त्यो कृषि उपजहरू चाहिँ समयमै बजारमा पुग्न पर्ने नत्र कुहिएर जाने हुन्छन् समयमै बजारमा पुग्न सक्ने अवस्था छ त हामी कहाँ चाहिँ के अरे यातायातको चाहिँ एकदमै कठिनाइ छ त्यो कुरो गर्दाखेरि त्यो भयो त्यसपछि फेरि यातायातको कठिनाइ हुने बित्तिकै त्यो कृषि उपजहरू चाहिँ भण्डार गर्न सक्ने चाहिँ अवस्थाहरू पनि हुनु पऱ्यो होइन भन्दाखेरि यी जम्मै कुराहरू चाहिँ हामी यी सबै के अरे एलिमेन्टहरू यी सबै कम्पोनेन्टहरूलाई तपाईँ हेर्नुहुन्छ भनेदेखि यी सबै कम्पोनेन्टले नै यो कृषि क्षेत्रलाई चाहिँ अझ राम्रोसँग चाहिँ सञ्चालन हुन सक्ने अवस्था रहन्छ तर ती कुराको चाहिँ हामी कहाँ चाहिँ धेरै ठुलो कमी छ त्यो नभएको अवस्थामा ब्याङ्कहरूले लगानी गरेन भनेर भन्न पनि त्यो पनि सुहाउँदैन होला भन्दाखेरि सबै
यहाँले कृषिको प्रसङ्ग निकाल्नुभयो यसपटक नयाँ मौद्रिक नीतिले पनि लगानी योग्य रकमको 10% चाहिँ कृषि क्षेत्रमा लगानी गर्नुपर्ने भन्ने प्रावधान ल्यायो अझ बढाएर र यसबाट चाहिँ वाणिज्य ब्याङ्कहरूले पनि हामी सक्दैनौँ भन्ने खालको कुराहरू गरिरहेका छन् ब्याङ्कहरूलाई कृषि क्षेत्रमा लगानी गर्नका लागि चाहिँ खासमा के कुरामा चाहिँ जोखिम हुँदो रहेछ लामो समयसम्म ब्याङ्किङ अनुभव भएको नाताले पूर्व सिइओ समेत भएको नाताले कहाँ चाहिँ ब्याङ्कहरूलाई कृषि क्षेत्रमा जोखिम हुँदो रहेछ
अनि कृषि क्षेत्रमा हेर्नुहोस् ब्याङ्कहरूले चाहिँ हाम्रो देशको जुन किसिमको हाम्रो सम्भावना छ त्यो ब्याङ्कहरूले सम्भावनाहरू चाहिँ नजिकैबाट निहालिराखेका हुन्छन् जुन जुन ठाउँमा चाहिँ सम्भावना छ त्यहाँ त्यहाँ चाहिँ जान्छन् र कृषि एउटा सम्भावना भएको क्षेत्र हो नभएको होइन तर समस्या के भने मैले अघि भनेको जस्तो चाहिँ यो जुन कृषिमा लगानी गर्नको लागि कृषि चाहिँ सम्बन्धित जुन भ्यालु चेन सिस्टम चाहिँ एकदमै चाहिँ इफेक्टिभ हिसाबले चाहिँ काम गरिरहेको हुनुपर्ने हुन्छ जस्तो अघि मैले भने नि तपाईँको आज कृषकले कृषिमा चाहिँ के अरे आफ्नो लगानी गर्नको लागि ब्याङ्कहरूले पनि लगानी गर्नको लागि पहिलो त उत्पादनका फ्याक्टरहरू के छन् त उत्पादन गर्नको लागि के चाहिन्छ त तपाईँको पहिला पुँजी चाहिन्छ होला त्यसपछि चाहिँ अब खेत नै चाहिन्छ होला होइन अनि अब खेत बाहेक चाहिँ अब कृषिका अन्य कामहरू गर्ने छ भने पनि त्यो किसिमको चाहिँ अरू किसिमका पूर्वाधारहरू चाहिँ हुनुपर्छ होला। त्यसपछि चाहिँ त्यो गइसकेपछि अब कृषिमा कृषि उत्पादनैमा जाने हो भनेदेखि बिउ बिजन चाहिन्छ होला, सिँचाइ चाहिन्छ होला, होइन अब बाटोघाटो चाहिन्छ होला, यी कुराहरू चाहिँ समय भइसकेपछि अनि त्यसपछि चाहिँ लेबर चाहिन्छ होला होइन, अनि ती त्यो पनि भइसकेपछि अनि फेरि बजार चाहिन्छ होइन, भनेपछि यी सबै कुराहरू मिलेर मात्रै एउटा चाहिँ के अरे कृषि अथवा कुनै एउटा उद्यम कृषि सम्बन्धी उद्यमहरू चाहिँ स्थापना हुन सक्छन् भन्दाखेरि अब हामीले ल ठिक छ एउटा कृषक आयो, कृषकले एउटा खेती गर्छु भन्छ भने उसलाई चाहिँ नि एउटा चाहिँ जस्तो एउटा इक्जाम्पलको लागि चाहिँ नि उसले खेती गर्छु एउटा चाहिँ फलफुल खेती गर्छ भनेदेखि उसलाई अलिकति जग्गा चाहियो होला है, अब त्यो चाहिँ अब सानो जग्गाले हुँदैन होला, उसले चाहिँ अलिक त्यसलाई इन्कम जेनेरेटिङ हिसाबले चाहिँ काम गर्छु भन्छ भने अलिकति ठुलै किसिमको चाहिन्छ होला, आफूले मात्रै खाने होइन कि बजारमै पुर्याउँछु भनेर गर्छ भने अलिकति ठुलै खालको चाहिँ उसलाई चाहिँ के अरे जग्गाहरू चाहिन्छ होला, अनि त्यो जग्गालाई सिँचाइ हुनुपर्छ होला, अनि त्यही फलफुलको लागि उन्नत जातका चाहिँ बिउहरू चाहिँ आउनुपर्छ होला, अनि त्यसपछि मलखादहरू पनि चाहिन्छ होला भन्दाखेरि त्यो किसिमको त्यो ती कुराहरू चाहिँ सप्लाई त समयमा हुनु पर्यो होइन। अब सिँचाइको कुरा गर्नुहुन्छ भने सिँचाइ त्यसैले आफैले मात्रै कृषकले गर्न सक्दैन भने राज्यले त्यहाँ सिँचाइ पुर्याउनु पर्ने हुन्छ होला, भनेपछि त्यसमा पनि लगानी गर्नुपर्ने हुन्छ होइन, अनि एकदमै इन्टिग्रेटेड हिसाबले चाहिँ त्यहाँ कामहरू चाहिँ हुनुपर्छ सबै कुराहरू चाहिँ, अनि त्यसमा चाहिँ अब जेटिएहरू चाहिएला, त्यहाँका चाहिँ के अरे अरू किसिमका प्राविधिकहरू चाहिँ चाहिन्छ होला होइन, कृषि गर्नको कृषिको कार्य गर्नको लागि, अनि त्यसपछि चाहिँ अब र त्यो भइकन चाहिँ भोलि गएर प्रडक्सन भयो अरे, प्रडक्सन भइसकेपछि आज चाहिँ नि कुनै ठाउँमा प्रडक्सन हुन्छ भने त्यो त्यसले चाहिँ अब राम्रो चाहिँ भाउ चाहिँ पाउनु पऱ्यो त्यसले, नत्र भने त त्यो जति चाहिँ उसले जतिमा प्रडक्सनको जुन कस्ट छ होइन, उत्पादन गर्दाखेरि जति चाहिँ कस्ट आइराखेको छ त्योभन्दा चाहिँ बढीमा त उसले बिक्री गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ बजार चाहिँ यथेष्ट हुनु पऱ्यो, बजार त्यही गाउँमै त्यही ठाउँमा त्यही क्षेत्रमा मात्रै चाहिँ बजार नहुनसक्छ, त्यस कारण बाहिर पठाउनु पर्ने हुन्छ, बाहिर पठाउनु पर्ने भन्छ त्यो किसिमका त्यो संयन्त्र पनि चाहिँ काम गर्न सक्ने हुनु पऱ्यो भन्दाखेरि आज चाहिँ त्यो कृषिमा ब्याङ्कहरूले लगानी गर्ने हो भनेदेखि यी सबै संयन्त्रहरू चाहिँ व्यवस्थित तरिकाले चाहिँ सञ्चालन भइरहेको अवस्था रह्यो भनेदेखि ब्याङ्कहरूले किन लगानी नगर्ने, जति भने पनि लगानी गर्छन् आज रहेको छ के भनेदेखि यी सबै काम गर्नको लागि चाहिँ राज्यबाट पनि इन्भेस्टमेन्टको कमी चाहिँ हामीले चाहिँ देखिरहेका छौँ, म्यान पावरहरूको टेक्निसियनहरूको पनि हामीले चाहिँ कमी देखिरहेको छौँ, टाइममा आज के अरे खेती गर्ने बेलामा चाहिँ हामीले देखिरहेको छौँ कि मलको लागि चाहिँ हाहाकार भइरहेको छ अवस्था चाहिँ छ, र अब गाउँ गाउँमा भएका प्रडक्सनहरू समयमा बजार पाउन नसकेर तिनै चाहिँ कुहिएर चाहिँ एकदमै चाहिँ त्यहाँका मिडलम्यानहरूले एकदमै सस्तोमा पनि लिएर किनेर फाइदा गरिरहेको अवस्था पनि रहिआएको छ भनेपछि त्यसमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ एकदमै इन्टिग्रेटेड हिसाबले चाहिँ अप्रोचमा चाहिँ काम हुनुपर्छ, अनि मात्रै कृषकहरू पनि उद्यमीहरू पनि चाहिँ कृषि सम्बन्धी काम गर्न आउँछन् र त्यसपछि अनि ब्याङ्कहरूले पनि लगानी गर्छन् ती किसिमका।
एकजना कृषकले यहाँले भने जस्तै गरी कुनै योजनाबद्ध तरिकाले नगरिकन मैले ऋण पाउनुपर्छ मैले ऋण पाउँछु भनेर ब्याङ्कमा आएर उसले ऋण लिएको खण्डमा लगानी गर्ने ब्याङ्क तथा स्वयं कृषकले के कस्ता जोखिमहरू मोल्नुपर्छ, यसबाट कस्ता परिणतिहरू आउन सक्छ?
जोखिम भन्दाखेरि अब उत्पादन सम्बन्ध रिलेटेड जोखिमहरू हुन्छन् एउटा होइन, त्यो लगानी गरिसकेपछि त्यो चाहिँ त्यसको उत्पादकत्व चाहिँ एउटा ठिक तरिकाले चाहिँ आउनु पऱ्यो होइन, त्यसको कस्ट भन्दा चाहिँ नि उसले गरेको त जुन चाहिँ खर्च गर्छ त्यो कृषि सञ्चालन गर्नको लागि कृषि गर्न अरू ती कामहरू गर्नको लागि जति चाहिँ खर्च गर्छ त्योभन्दा बढी चाहिँ नि त्यो उत्पादन चाहिँ त्योभन्दा बढी हुनुपर्ने हुन्छ भन्दाखेरि पहिला त उत्पादनकै चाहिँ एउटा चाहिँ रिस्क छ पहिला होइन, किनकि अब हामी कहाँ धेरै किसिमका पूर्वाधारहरू नभएको कारणले गर्दाखेरि उत्पादन चाहिँ नि त्यो बजार मूल्यभन्दा चाहिँ नि कममा उत्पादन हुनु पऱ्यो होइन, अनि त्यस त्यो भइसक्यो सबभन्दा ठुलो चाहिँ समस्या त्यहाँ देखिरहेको छु मैले, र त्यो हामी हाम्रो देशमा चाहिँ कृषि गर्नको लागि उत्पादकत्व नै कम छ होइन, त्यसको लागि अब उन्नत जातका नै चाहिँ के अरे बिउ बिजनहरू र यो मलखादहरू हुन सकेनन् भनेदेखि चाहिँ त्यो जति चाहिँ खर्च गर्छ त्यो खर्च गरे अनुसारको त्यसको उत्पादन हुन सकेन भनेदेखि त्यो चाहिँ नोक्सानै हुन सक्छ, त्यो एउटा चाहिँ धेरै ठुलो चाहिँ नोक्सान देखिरहेको छु मैले, त्यो चाहिँ ठुलो जोखिम चाहिँ मैले देखिरहेको छु, र त्यो हुने बित्तिकै र त्यसपछि चाहिँ फेरि अर्को बजारको बजारको चाहिँ धेरै ठुलो चाहिँ समस्या हामी कहाँ देखिरहेको छ र त्यो एकदमै जोखिमहरूलाई चाहिँ म्यानेज गर्न सकेन भनेदेखि त्यो जति पनि कामहरू गर्छ त्यो काम चाहिँ नोक्सानी हुन्छ नोक्सानी हुने बित्तिकै ब्याङ्कको पनि कर्जा हुन् चाहिँ तिर्न सक्दैन त्यो उसले त्यो कृषकले र त्यो कृषकले पनि आफूले गरेको चाहिँ जति पनि चाहिँ लगानी छ त्यो लगानी पनि उठ्न नसक्ने अवस्था भएपछि त्यो किसिमका जोखिमहरूलाई चाहिँ हेर्नुपर्ने चाहिँ टर्काहरू देखिरहेको छ
समृद्धिको सट्टा ऋणको भार मात्र हुन्छ यदि योजनाबद्ध ढङ्गबाट ऋण लिन सकेन भने
हजुर त्यो चाहिँ ऋणको भार मात्रै हुन्छ र त्यसले गर्दाखेरि चाहिँ भोलि गएर अन्य किसिमका सामाजिक समस्याहरू चाहिँ त्यसले निम्त्याउन सक्छ त्यो कृषकको भएको चाहिँ जग्गाहरू पनि ब्याङ्कले त्यसलाई चाहिँ के अरे लिलाम गर्नुपर्ने अवस्थाहरू चाहिँ आउन सक्छन् त्यस कारणले जसले पनि काम गर्छु भन्दाखेरि पनि म कसरी काम गर्छु कसै के यो काम गर्दाखेरि मलाई फाइदा हुन्छ कि हुँदैन भन्ने कुराहरू पनि चाहिँ हेर्नुपर्ने कृषकले पनि चाहिँ जरुरी छ र ब्याङ्कले पनि त्यो काम गर्दाखेरि ब्याङ्कको कर्जाहरू चाहिँ राम्रोसँग उठ्छ कि उठ्दैन उसले राम्रोसँग चाहिँ काम गर्न सक्छ कि सक्दैन त्यो किसिमका वातावरणहरू छन् कि छैनन् भन्ने कुरो ब्याङ्कले पनि हेरिदिनुपर्छ र त्यसमा ती वातावरण छैनन् भनेदेखि र त्यो किसिमको चाहिँ काम गर्दाखेरि नोक्सानी हुने खालको चाहिँ अवस्था छ भनेदेखि ब्याङ्कले पनि त्यो कृषकलाई तिमीले यसरी काम गर्दाखेरि चाहिँ तिमीलाई नोक्सानी हुनसक्छ त्यस कारणले गर्दा हामी लगानी गर्न सक्ने अवस्थामा चाहिँ रहँदैनौ र तिमीले यसरी काम गर्यो भनेदेखि चाहिँ राम्रो हुनसक्छ भनेर अलिकति चाहिँ फेरि उनीहरूलाई पनि सम्झाउने र सिकाउने पनि वातावरण चाहिँ ब्याङ्कहरूले चाहिँ सृजना गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ दुइटै किसिमले चाहिँ दुइटै ब्याङ्कले पनि राम्रो हुनसक्छ र कृषकहरूलाई पनि राम्रो हुनसक्छ होला
कृषिको क्षेत्रमा मात्र नभएर कुनै ऋणीले ब्याङ्कबाट ऋण चाह्यो भनेदेखि उसले ऋण लिनुभन्दा अगाडि चाहिँ के कुरामा ध्यान दिनुपर्छ
ऋण लिनुभन्दा अगाडि अहिलेकै कुरा नै चाहिँ अप्लाई हुन्छ हेर्नुहोस् होइन कुनै पनि व्यवसाय गर्दाखेरि त्यो व्यवसायको लागि चाहिँ नि उसलाई इनपुटहरू चाहिँ पर्याप्त मात्रामा चाहिँ आइरह पाउँछ कि पाउँदैन होइन एउटा चाहिँ सानै बरु फलफुल खेती नै कसैले फलफुलको चाहिँ एउटा प्रशोधनको काम गर्छ भन्नु छ होइन कुनै ठाउँमा लगाएर फलफुल प्रशोधनको चाहिँ एउटा चाहिँ व्यवसाय सञ्चालन गर्न लाग्यो उद्योगै कसैले सञ्चालन गर्न लाग्यो भनेदेखि त्यो गर्दाखेरि चाहिँ नि त्यहाँ फलफुल त्यही नजिकैबाट चाहिँ पर्याप्त फलफुलहरू चाहिँ हुनु पऱ्यो सप्लाई हुनु पऱ्यो होइन अनि त्यसपछि चाहिँ त्यो उत्पादन गर्नको लागि उसले चाहिँ अप्रोप्रिएट मेसिनेरीहरू चाहिँ ल्याउन सक्नु पऱ्यो कुन किसिमका मेसिनहरू चाहिन्छन् त्यो मेसिनहरू चाहिँ ल्याउन सक्नु पऱ्यो त्यो काम गर्नको लागि चाहिँ त्यही किसिमका चाहिँ नि तपाईँको कामदारहरू पाउँछ कि पाउँदैन टेक्निसियनहरू पाउँछ कि पाउँदैन होइन त्यो किसिमको स्किलहरू त चाहियो होइन त्यो भइसकेपछि मात्रै अनिहरू चाहिँ अगाडि बढ्न सक्छ त्यति काम भइसकेपछि अनि यी सबै कुरा चाहिँ सुनिश्चित भइसकेपछि अनि त्यसपछि अनि पछि गएर हेर्ने भने चाहिँ अनि बजारहरू चाहिँ छ कि छैन मैले चाहिँ कसलाई चाहिँ यो सप्लाई गर्ने त यो बिक्री हुन्छ कि हुँदैन मैले बजारमा चाहिँ नि बजारमा अहिले जति पनि पाइरहेका चाहिँ सामानहरू छन् त्योभन्दा कम मूल्यमा चाहिँ म सप्लाई गर्न सक्छु कि सक्दिनँ अथवा त्यही कम्पेरेबल मूल्यमा चाहिँ म सप्लाई गर्न सक्छु कि सक्दिनँ अथवा चाहिँ त्यो किसिमको चाहिँ क्वालिटीहरू चाहिँ मेन्टेन गर्न सक्छु कि सक्दिनँ भन्ने कुराहरू सबै कुराहरू चाहिँ हेरेर मात्रै लगानी गर्नुपर्ने हुन्छ अनि यी सबै कुराहरू चाहिँ हुनसक्ने छ भन्ने लाग्यो भने अनि त्यसपछि ब्याङ्कले अनि त्यस ब्याङ्कले चाहिँ यी सबै कुराहरू हेरेर ब्याङ्कले अर्को एडिसनल चाहिँ के हेर्छ भनेदेखि कसले चाहिँ नि यो उद्योग गर्न लागेको छ होइन भन्दाखेरि त्यो उद्योग गर्न मान्छे चाहिँ नि त्यो खालको चाहिँ त्यो लायक छ कि छैन त्योसँग चाहिँ अरू किसिम उद्योगहरू चाहिँ उसले चाहिँ उद्योग सञ्चालन गर्ने उसँग चाहिँ उसको नलेजहरू छ कि छैन त होइन उसँग चाहिँ त्यो किसिमका अरू रिसोर्सेसहरू बाहिरबाट लिनुपर्छ भने पनि अरू रिसोर्सेसहरू उसँग छ कि छैन त होइन उसले पऱ्यो भनेदेखि चाहिँ अलिकति पैसाहरू चाहिँ ल्याउनु पनि सक्छ कि सक्दैन त पैसा हाल्न सक्छ सक्दैन त भने यी जम्मै कुराहरू चाहिँ हेरेर अनि त्यसपछि ब्याङ्कले चाहिँ लगानी गर्ने निर्णय गरिराखेको हुन्छ सबै
धितो हेरेर मात्र चाहिँ दिँदैन
गर्दैन पहिलो ब्याङ्कले हेर्ने भने चाहिँ नि ब्याङ्कले हेर्ने भने चाहिँ नि त्यो व्यवसायमा सम्भाव्यता छ कि छैन त त्यसले चाहिँ त्यो सफल हुन सक्छ कि सक्दैन त त्यो कामहरू गरिसकेपछि त्यसले आम्दानी चाहिँ जेनेरेट गर्न सक्छ कि सक्दैन त अब आम्दानी जेनेरेट गर्न सक्छ र त्यसले चाहिँ कर्जाहरू चाहिँ तिर्न सक्छ त्यो बिजनेस त्यो व्यवसाय चाहिँ सफल हुनसक्छ भन्ने लाग्यो भने मात्रै ब्याङ्कहरूले चाहिँ लगानी गर्छ नत्र भन्दा ब्याङ्कहरूले लगानी गर्दैन त्यो नै छ भन्दैमा पनि ब्याङ्कहरूले चाहिँ लगानी गर्दैन
हुन्छ हामीलाई यति धेरै पर्याप्त समय प्रदान गरेर अब गाउँमा ब्याङ्क पुग्दाखेरि खुल्ने अवसरहरूको बारेमा जानकारी गराइदिनु भयो नेपाल ब्याङ्कर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं एनएमबी ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत र ब्याङ्कर्स उपेन्द्र पौडेलज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँहरूले पनि मेरो आफ्नो कुराहरू चाहिँ राख्ने मौका दिनुभयो, यसको लागि चाहिँ म पनि धेरै धेरै यहाँहरूप्रति आभारी छु। धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल ब्याङ्कर्स एसोसिएसनका पूर्व अध्यक्ष एवं एनएमबी ब्याङ्कका पूर्व सीईओ उपेन्द्र पौडेल। ब्याङ्कको शाखा स्थानीय तहमा खुल्दा सृजना हुने अवसर र सम्भावनाका विषयमा कुराकानी गर्दै यो कुराकानीसँगै कार्यक्रम बदलिन्दो नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोप्सन बिदा हुन्छु। नमस्कार।